Radio Sweden. Radio. नेपाली साहित्य तथा मिश्रित संगीत को बहार हो कार्यक्रम सृजना भूटानी समुदाय को भिन्न प्रस्तुति आज पनि कार्यक्रम उत्पादक तथा प्रस्तोता म शान्त सरोवर प्रस्तुत भएको छु। स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आजको यस प्रस्तुतिमा केही गजल र साथमा वरिष्ठ साहित्यकार पारिजातद्वारा लिखित बहुचर्चित रचना सड़क र प्रतिभा वाचन गर्दैछु। कार्यक्रममा स्वागत गर्दै सुरुमा लोकप्रिय गजल गायक गुलाम अलीको यो सुमधुर गजल आवाज समर्पण गर्दछु।
तिरा पनि पसे यो दिलैमा कालो लामो परलिकेश छल पर कलिलो मायामा गजलती ठुला ठुला आँखा बनि बसे यो दिलैमा
उता हेर्छु तिम्रो चालै राम्रो लाग्छ काली यता उता हेर्छु तिम्रो चालै राम्रो लाग्छ काली त्यो भन्दा नै अझै बढी गालै राम्रो लाग्छ काली उतौली छौ चञ्चले छौ झन्कार भने मिठो दिन्छौ उतौली छौ चञ्चले छौ झन्कार भने मिठो दिन्छौ गोरो हो कि कालो हो खै छालै राम्रो लाग्छ काली त्यो भन्दा नै अझै बढी गालै राम्रो लाग्छ काली सल्किएका अङ्गहरू छल्किएका रङ्गहरू सल्किएका अङ्गहरू छल्किएका रङ्गहरू रुष्ट पुष्ट अग्लो जिउ डालै राम्रो लाग्छ काली त्यो भन्दा नै अझै बढी गालै राम्रो लाग्छ काली मन परेको मान्छेले त जे गरे नि राम्रै भन्छन् मन परेको मान्छेले त जे गरे नि राम्रै भन्छन् ढल्की ढल्की हिँड्ने तिम्रो तालै राम्रो लाग्छ काली त्यो भन्दा नै अझै बढी गालै राम्रो लाग्छ काली मैले पाएँ कस्तो होला काली तिम्रो हातको साथ मैले पाएँ कस्तो होला काली तिम्रो हातको साथ तिमीले दिने स्वयम्वरको मालाई राम्रो लाग्छ काली त्यो भन्दा नै अझै बढी गालै राम्रो लाग्छ काली यताउता हेर्छु तिम्रो चालै राम्रो लाग्छ काली कार्यक्रमको सुरुमा ब्रिस्बेन अस्ट्रेलिया निवासी लोक भण्डारीजीको सुन्दर गजल सावर गरे मैले गजल उठाउने क्रममा ट्याक्सेस अमेरिका निवासी राम कालीकोटेजीको सुन्दर गजल सावर गर्दैछु उहाँको गजलका सुन्दर शेरहरू यसरी बोल्छ सम्हाला साथी मलाई हल्का पिएको बेला सम्हाला साथी मलाई हल्का पिएको बेला पोखिन्छन् मनका व्यथा हल्का पिएको बेला नसा नै प्यारो लाग्छ जिन्दगी दुखेको बेला नसा नै प्यारो लाग्छ जिन्दगी दुखेको बेला भुल्दछु सारा पीडाहरू हल्का पिएको बेला पोखिन्छन् मनका व्यथा हल्का पिएको बेला भन्छन् नपिउ ज्यादा तिमीलाई लागिसक्यो भन्छन् नपिउ ज्यादा तिमीलाई लागिसक्यो सुन्दिन यस्ता कुराहरू हल्का पिएको बेला पोखिन्छन् मनका व्यथा हल्का पिएको बेला भुलेर तीत अतीत रम्न देऊ यसमै मलाई भुलेर तीत अतीत रम्न देऊ यसमै मलाई बिर्सन्छु वर्तमान नै हल्का पिएको बेला पोखिन्छन् मनका व्यथा हल्का पिएको बेला सम्हाला साथी मलाई हल्का पिएको बेला राम कालीकोटेजीको सुन्दर गजल पछाडि जोरपाटी घर भई हाल साँखुमा बस्दै आउनुहुने मानन्दर अभागीको सुन्दर गजल सावर गर्दैछु उहाँको सुन्दर गजल यसरी बोल्छ उसको रिस कडा छ ढुङ्गा भन्दा कडा छ उसको रिस कडा छ ढुङ्गा भन्दा कडा छ ऊ मात्र कहाँ कम छ र ऊ भन्दा बडा छ एउटाले तान्छ लहरा अर्काले तान्छ पहरा एउटाले तान्छ लहरा अर्काले तान्छ पहरा लुच्छा चुडी मारकाठ आलो पालो खडा छ ऊ मात्र कहाँ कम छ र ऊ भन्दा बडा छ कुर्सी पाउन ताना तान आफैमा हनाहन कुर्सी पाउन ताना तान आफैमा हनाहन यहाँ नेताहरूको सधैँ सधैँ झगडा छ ऊ मात्र कहाँ कम छ र ऊ भन्दा बडा छ मूर्ख भेडालाई गोरु बनाइयो के चाहियो मूर्ख भेडालाई गोरु बनाइयो के चाहियो भाग भण्डामा आफै आफैमा नै लफडा छ ऊ मात्र कहाँ कम छ र ऊ भन्दा बडा छ हिजो महँगीमा कुर्लने बाटोमा गर्जने हिजो महँगीमा कुर्लने बाटोमा गर्जने आज उल्टै कोखामा छोरी धस्न तगडा छ ऊ मात्र कहाँ कम छ र ऊ भन्दा बडा छ उसको रिस कडा छ ढुङ्गा भन्दा कडा छ यो सुन्दर गजल पछाडि नेपालगञ्ज घर भई हाल दुबईमा कार्यरत संकल्प चन्द ठकुरी आँसुजीको सुन्दर गजल सावर गर्दैछु उहाँको गजल यसरी बोल्छ खरानी बस्ने सबै फकीर हुँदैनन् खरानी बस्ने सबै फकीर हुँदैनन् भगवान बस्ने सबै मन्दिर हुँदैनन् नडराऊ लक्ष्यको महायात्रामा नडराऊ लक्ष्यको महायात्रामा सधैँ सधैँ बाटोभरि भिड हुँदैनन् भगवान बस्ने सबै मन्दिर हुँदैनन् जसले सबथोक किन्न सक्छन् यहाँ जसले सबथोक किन्न सक्छन् यहाँ तिनका लागि कानुनी जन्जिर हुँदैनन् भगवान बस्ने सबै मन्दिर हुँदैनन् भाग्यमा विश्वास गर्नेहरू यसै भन्छन् भाग्यमा विश्वास गर्नेहरू यसै भन्छन् सबैका एकै तकदिर हुँदैनन् भगवान बस्ने सबै मन्दिर हुँदैनन् खरानी बस्ने सबै फकीर हुँदैनन्
पत्ती पत्ती गुलाब हो जाती हर कली महव ख्वाब हो जाती तूने डाली ना میں فشاں نظریں، ورنہ شبنم شراب ہو جاتی۔
ایک اور خدا پیش ہے،
پتی پتی گلاب کیا ہوگی، ہر کلی مہو خواب کیا ہوگی، جس نے لاکھوں ہنسی دیکھے ہوں اس کی نیت خراب کیا ہوگی۔ لا دے ساتھیا، لا پلا دے ساتھیا، پیمانہ پیمانے کے بعد ہوش کی باتیں کروں گا، ہوش کی باتیں کروں گا، ہوش میں آنے کے بعد لا پلا دے ساتھیا۔ دل میرا لینے کی خاطر منتیں کیا کیا نہ کی، دل میرا لینے کی خاطر منتیں کیا کیا نہ کی، کیسے نظریں پھیر لی، کیسے نظریں پھیر لی، مطلب نکل جانے کے بعد لا پلا دے ساتھیا، پیمانہ پیمانے کے بعد لا پلا دے ساتھیا۔ ساری زندگی میں دو ہی گزرے ہیں کٹن، وقت ساری زندگی میں دو ہی گزرے ہیں کٹن، ایک تیرے آنے سے پہلے، ایک تیرے آنے سے پہلے، ایک تیرے جانے کے بعد لا پلا دے ساتھیا، پیمانہ پیمانے کے بعد لا پلا دے ساتھیا۔ ठोकरे खाने के बाद सुर्ख रू होता है इंसान ठोकरे खाने के बाद रंग लाती है ही ना रंग लाती है ही ना पत्थर पे पिस जाने के बाद ला पिला दे साथिया पैमाना पैमाने के बाद होश की बातें करूंगा होश में आने के बाद ला पिला दे साथिया पैमाना पैमाने के बाद ला पिला दे साथिया ला पिला दे साथिया ला पिला दे साथिया
को यस खण्डमा पूर्व घोषित पारिजातद्वारा लिखित सडक र प्रतिभा वाचन गर्दैछु। हामी ठमेलमा हुन्छौं, केही पर पुगेपछि गोडा दुई एक बटुवा छाटिन्छन् अनि हामी केही खोलिन्छौं। बाटो टुङ्गिन्छ अथवा टुङ्गिँदैन यसमा हामीलाई कुनै तर्क गर्नु छैन। निसन्देह हामी त्यहाँबाट फेरि यतै फर्कन्छौं अनि खल्ती छान्छौं। चियाको अथवा यसो भनौँ स्थितिप्रति सतर्कताको एउटा निरीह बहाना खोज्छौं। म सोच्छु भविष्य त्यही हुन्छ, हामी फर्किरहेका हुन्छौं। चिसो स्याटप्रति तुजुक देखाउन कर लाग्छ। म सोध्छु त आज कोट किन नलगाउनु भएको, ऊ कुमुचाल्छ यद्यपि यो लाजपचाइ होइन। म थाहा पाउँछु आज ऊ अस्वाभाविक देखिएको छ। एउटा साथी आज आफ्नो मायाले भेट्न गयो, कोट उसैले लगाएर गएको छ। सडक हेर्छु स्थिर छ, सडक बढी छ नै केर मलाई अति साधारण मान्छेको सम्झना हुन्छ। जससँग कोट छैन अनि जो प्रेम गर्छ एउटी केटीसँग उसकी मायालु पनि हुन सक्छ। साथीको सारी पैँचा लाएर आएकी छ, म निकै सास दिन्छु केवल सोचाइभित्र। हुन त मानिस जो बोल्छ त्योभन्दा 10 गुणा निम्न कोटीको कुरा ऊ सोच्छ। मानिसलाई एस्टिमेट गर्नु ठुलै असम्भव। एउटा बाघ रङ्गे ट्याक्सी हुरिएर जान्छ, हुल निकै कम भइसकेको छ। खल्ती छाम्छु एउटा सुकाले कहिल्यै विश्वासघात गरेको हुँदैन, मानु जीवनस्तरको यो एउटा लक्ष्मण रेखा हो। म सन्तुष्ट छु यो एउटा सुकिचा बोकेर। अघि पछि बगालमा अव्यक्त ध्वनिहरू भौतरिरहेका हुन्छन् जसको सपाट मानेहरू बुझिन्छ तर रहस्य बुझिँदैन। ठाउँमा भीषण नकारात्मकता देखाएर मैले ढाड फर्काइदिएको छु जीवनलाई र चाहेको छु कोही जागरूक आएर पछिबाट मलाई गोली हानिदियोस् अथवा छुरी धसिदियोस्। यो शरीरको एउटा विभत्स अन्त्य आहा
नमस्ते, म किशोर शिवा कोटी। तपाईँ अहिले साहित्य परिषद भुटानको आवाजको दुनियाँ रेडियो सिर्जना सुन्दै हुनुहुन्छ, सुन्दै रहनुहोला।
ऊ म चुपचाप हिँडेको देखि सायद सोचिरहेको छ म भित्र मेरो जिनियस रूप मरेको छैन। हामीले एकपल्ट धेरै अध्ययारो एकान्तमा एक अर्कालाई जिनियस हुनुको प्रमाण छनौट गरेका थियौँ। सायद हामी दुवैको जीवनी त्यसपछि समयको 12-12 वर्षको स्टेप लिइसकेको छ। त्यो समय पनि वर्तमान थियो, अहिले पनि वर्तमान छ। अनुहारमा हामी सालाखाला दुई अमल खुम्चिसकेका हुन्छौँ। ऊ यद्यपि अविवाहित छ र म स्वास्नी मान्छेसँगको अनुभूतिमा वञ्चित छैन। सोझो भावना यौनमुख मात्र हो, यौनमुख मात्र मेरो अन्तिम सुख बन्न गएको छ। तर ऊ यसबाट पनि कुनै पनि स्वास्नी मान्छेलाई प्रभाव पार्नै सक्दिन। प्रेम त पछि आउने कुरा हो, यस्तो व्यक्त उसले मलाई यिनै सडकहरूमा हिँड्दा नभनेको होइन। प्रभाव पार्नुको हकमा मैले चाहिँ एउटी वेश्यालाई सबभन्दा बढी प्रभावित पारे। त्यसभन्दा बढी आफ्नो विषयमा केही पनि सोच्न मन लाग्दैन। एउटा समय यस्तो पनि आएको थियो चरम विवश भएर मैले यौनमुख स्वीकार दिएँ, किनभने सुखको सबैभन्दा सस्तो उपलब्धि एउटा गरिबको निम्ति त्यही मात्र थियो। त्यसबेला सायद म भित्रभित्रै निकै पिल्सिएको थिएँ। त्यसपछि आजसम्म यति कडा यथार्थ स्वीकार्न सक्ने साथी भेटेको छैन। छन् त्यसोत आवरणलाई जीवनको एउटै अर्थ ठान्नेहरू, तर म चाहिने ढुङ्गामा एउटा सम्पूर्ण नाङ्गो मूर्ति खोपेर कलाको सफलता घोषणा गर्ने मान्छे। त्यसपछि एक छुद्रा भन्दा छुद्रा तर व्यक्तिगत स्वार्थको आडमा मैले एउटा सामाजिक मान्यतालाई लात मारिदिए। दुईटैको मिलित प्रतिक्रियाबाट आफूलाई कहिलेकाहीँ लाग्छ अलग्याइदिउँ, तर त्यसपछिको निर्वासन कम भन्दा कम यो युगमा स्वीकार छैन। पश्चिमी आकाश रातोपनबाट हटिसकेको छ, हामीलाई निकै जाडो लाग्न थालिसकेको छ। आफ्नो टेरी कटनको कोटको आवाज लिन्छु र सोध्छु, यो हालमा मैले आफूलाई निकै साँगुरो स्थितिमा कैद गरेको अनुभव गरेको छु, जसको असन्तुलन आर्थिक र सामाजिक दुईटै आउने दुई वर्षभरि मिल्दैन।
नमस्ते, म डम्बर खापुङ। तपाईँ अहिले साहित्य परिषद भुटानको आवाजको दुनिया रेडियो सृजना सुन्दै हुनुहुन्छ। सुन्दै रहनु होला।
हेर्नुहोस् न, ऊ उभिनै दिन्छ चिया पिउँ है। 80 पाउन्डको ऊ एउटा मिनिएचर मान्छे, झण्डै झण्डै सफा कुरा, ऊ सासना हाडहरूको संगठन मात्र हो। शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन। व्यापारी, सिपाही, अफिसर, ड्राइभर सिवाय एउटा बचाउ छ उसको अस्तित्वको पनि, त्यो हो हास्य अभिनेता, अझै बढी त विदूषक। यसै सिलसिलामा एकपल्ट मलाई त्यो क्षणको अघोर भावुक त सम्झना आउँछ। हावा चलिरहेको छ, एउटा निरस साँझ। फुटपाथमाथि एउटा टाढाको मूल बाटोमा आधा नग्न र फुस्रा केटाकेटीहरू दुई हात फिजाएर दौडिरहेका छन्। वाबल, फैबल, अजी, म बहिनी, यस्तै के ऊ घोरिन्छ घोरिन्छ र अचानक बोल्छ, सुन्नुभयो त्यो वातावरण कस्तो डिभाइन भइरहेको छ। यस मोडमा आएर लाग्छ हार खाइदिउँ अथवा घोडा टेकिदिउँ यो अद्भुत शासनको अघि। म ओठ लोबारेर हाँसिदिन्छु, तुरन्त उसमा पनि रिभर्स आउँछ। भोल्टेयर, अब्राहम लिङ्कन, कार्ल मार्क्स र अरू धेरैजना व्यक्तित्वहरूको एउटा सिङ्गो मिसकट म त्यसै नै उसको अनुहारमा देख्न खोज्छु। ऊ भन्दै जान्छ, आहा, यी निरीह प्राणीहरूलाई र यिनीहरूको दारिद्र्यलाई एकसाथ लिएर अगालो हालौँ र उभिदिउँ एउटा यस्तो एलियनेसनमा म जहाँ स्वत बनेको हुन्छु, एउटा प्रवृत्तिहीन, संस्कारहीन, समाजहीन र देशहीन मान्छे। मलाई झर्को लाग्छ, म त्यस बेला केही पनि बोल्दिनँ, मानव मुख भएको हुन्छु। तर यसको प्रत्युत्तर मेरो छातीभरि उकुसमुकुस भएर आएको छ। पछिबाट म उसलाई भनिदिन्छु, यो समाजले तपाईँको एउटा एफिजी बनाएर जलाउनेछ, नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँसिदिनेछ, अनि आवारा केटाहरूले त्यसमा तारो हान्ने गर्छन्। सुन्नुभयो, तपाईँको शालिगलाई 100 वर्षसम्म नागरिकहरूले खिल्ली उडाउनेछन्, र हुनसक्छ शताब्दीको अन्तिम दशकले तपाईँलाई बाटोमा एउटा उपयोगहीन मोड ओगटे बापत मानहानिको मुद्दा दायर गर्नेछ। ऊ सकभर अट्टहास गर्न खोज्यो, त्यसपछि प्रयास, उसलाई भावुक भएको देखिन्न। तातो चिया घाँटी रसाएर बित्छ, नसाहरू जागरूक हुन्छन्, कोटको समस्या हामी दुवैले बिर्सिसकेका हुन्छौँ। हामीले जीवनका केही टुक्रा समयहरूमा एकले अर्कालाई बुझिदिएका छौँ, र जहाँ हामी खण्डित समवेदना आदान प्रदान गर्छौँ, जस्तो गरिकन ऊ भनिदिन्छ, तपाईँकी स्वास्थ्यले तपाईँलाई वास्तवमा रियलाइज नगरेको हो, नत्र सनको चढ्नु मुड अफ हुनु क्षमता छैन र। म भन्छु, त्यस्तै त्यस्तै बेला जस्तो गरिकन आज नभनौँ, तपाईँको साथीले कोट त्यसरी नलगिदिनु पर्ने हगि, जबकि तपाईँसँग एउटा कोट नभएको कुरा ऊ राम्ररी जान्दछ। त्यसरी नै उसको जुत्तासँग पनि धेरैपल्ट धेरै अन्याय भइसकेको छ, ऊ कसैलाई भन्दैन र पो। चिया खाएर फर्कदा मलाई उसको माया लाग्छ, माया पाउनु पनि जन्तुमुख, अरू केही पनि होइन। विचार गर्छु, अझ बढी त यी पाशविक सुख हुन्, म र हामी, हाम्रा सासना घरहरू, हाम्रा स्वास्नी छोराछोरीहरू, हामीले कमाएको पैसा र व्यवस्थाहरू, यी पाशविक सुखहरू लुट्दा लुट्दा जीवनमा कहिल्यै पनि उच्चता बोध हुन पाउँदैन। अहिले सडकमा बत्ती बलिसकेको छ, हामी तेराएर सडक पार गरिरहेका हुन्छौँ। उसले कुम निकै उचालेको छ, पुसको महिना कोट नलगाएर हिँड्नु मलाई ऊ एउटा अपराधी जस्तो लाग्छ। निसन्देह ऊ एउटा अपराधी हो, किनभने ऊ साविक हिसाबले त कहिल्यै पनि बाँचेको छैन। ऊ सधैँ यस्तो अनुभूति बताउँछ जो स्वाभाविक भएको हुँदैन सायद कुनै पनि मूल्यमा। जाडामा सन्तुलन नमिलेर ऊ केही काब्दो आवाजमा बोल्छ, मलाई आजभोलि निद्रा लाग्दैन, लाग्छ इन्सोमेनियाको शिकार हुन लागेको छु, तर एक महिनासम्म त केही पनि हुन सक्दैन, कारण 30 दिन कुनै लामो अवधि होइन। रातभरि के गरिरहनुहुन्छ? म प्रश्नवाचक उभिदिन्छु, हेर्नुहोस् न, आफ्नो त त्यस्ता मिठासपूर्ण संस्मरणहरू केही पनि छैनन्, म र मसँग केही ठोस पर्खालहरू छन्, तथापि म सोचेरै रात बिताइदिन्छु। लुमिनियलको चक्की लिने गर्नुहोस्, ऊ अझ खुम्चेर बोल्छ, हेर्नुहोस्, त्यसको निम्ति आफूसँग बजेट नै छैन। निद्रा नलाग्नु के हो र? निर्वासन हुनुभन्दा नसुत्ने बेस होइन र? कम बेसमा केही जान्दिन, तर तपाईँलाई यो युगले निर्वासित गराइदिइसकेको छ। स्वीकार गर्नुहोस् न, के छ र? उखी सिक्का हाँस्छ अथवा स्याटको धक्का पचाउँछ, उनी जानुस्। मलाई भन्दिन मन लाग्छ, तपाईँ मजाले डेट एक्सपायर्ड भइसक्नु भएको छ, बरु आत्महत्या गरिदिनुहोस्, न कसैले सोधपुछ त गर्ने होइन। उमेरले त अधवैसी भइसक्नु भएको छ, मिनिएचर भएर मात्र नदेखिएको, सायद राष्ट्रको एभरेज मृत्यु मरिसक्नु भएको छ निकै अघि। यो अव्यक्त मनोभावनाहरू कुनै ऊ बुझिसक्छ कि क्या? शङ्का लाग्छ, सधैँ यस्तै त हुन्छ नि, ऊ भन्दैन र पो। ऊ र ममा फरक छ, मैले धेरैपल्ट त्यस अवस्थालाई दुईजनाको अघि कसीमा राख्न खोजेको छु। सायद अपरोक्ष रूपमा समाजको न्याय माग्थे, तर भन्न पनि खोज्थे होला, तिम्रो समाजले मलाई के दिएको छ हँ? तर ऊ मेरो टाइप होइन, समाज उसको निम्ति चेप्टो छ बिचरा, तथापि ऊ ट्युसन गरेर खान्छ। कुनै पनि असजिलो नभएर आँखाभरि घुम्न सक्ने उसको कोठा अति साधारण कोठा, ऊ त्यहाँ फुटेको कतारको आधा हिस्सा एस्ट्रेको रूपमा राख्छ। साथीहरू उसलाई निष्फिक्री खिज्याउँछन्, ठिक उसको शालिगको कल्पना जस्तो। अनि मलाई उसको भावुकता, उसको आउने युग र उसको वर्तमान लगभग एउटै लाग्छ, वास्तवमा केही फरक छैन। म सधैँ चुरटको खरानी झार्दा एस्ट्रेका विभिन्न मोडलहरूको ताँती देख्छु र विचार गर्छु, सभ्यता घाउ भएर कहीँ यो कतारको एक छेउमा दुख्छ, सुखको कुरा ऊ सुली चढाइन्न। हामी चौथो पटक बाटो पार गरिरहेका हुन्छौँ, बटुवाहरू एक किसिमले छाटिसकेका छन्। अब शीत खस्छ र टाउको खान्छ, यी सब त तर्कसङ्गत नै छैनन्। कम भन्दा कम हामी निर्दोष सान्त्वनामा बाँचेका छौँ। प्रश्न उठ्छ, उही पनि सनक चढेको बेला यसरी विपरीत बाँच्न हामीलाई अधिकार छ र? सडकको अन्तिम मोडमा पुग्दा म उसलाई बिना अर्थ सोध्छु, के यसरी बाँचेर आफूलाई हतभागी सिद्ध गर्नुभएको छैन? ऊ फेरि पनि खिसिक्क हाँस्छ र भन्छ, अधिकार र अनाधिकार धेरै निरर्थक कुराहरू हुन्। तपाईँ सोच्नुहुन्छ मैले एभरेज मृत्यु मरिसकेको छु धेरै अघि, होइन त? निर्वातले मेरो अनुहारभरि शिथिलता पोतिदिन्छ, किनभने म प्रत्युत्तरहीन भइसकेको हुन्छु। हवस् त श्रोता मित्र, आजको कार्यक्रमको समय सिद्धि नै लागेकोले तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको आशा राख्दै म कार्यक्रम प्रस्तोता यस कार्यक्रमलाई तपाईँको बस्तीसम्म पुर्याइदिनु हुने नर्वे निवासी रमेश गौतमजीलाई मुरी मुरी धन्यवाद भन्दै आजलाई बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, फेरि भेटौँला।
तेरा शहर कितना अजीब है, कोई दोस्त है न रकीब है। यह कौन इतना करीब है यह कौन इतना इतना करीब है तेरा शहर कितना अजीब है।